उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारका श्रृंखलामा हामी केही साता यता हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुन्दै आएका छौं। बाजुरा जिल्लाको कुलदेव मान्डौ 2 मा जन्मेका हर्क खडायतले 2056 सालदेखि टलपलाएका आँसुहरू, सिरु, कालीरात र टाढाको बस्यारो जस्ता लोकगीतका क्यासेटहरू बजारमा पस्केर आफूलाई लोकगायकका रूपमा परिचित गराए। सामाजिक क्षेत्रमा उत्तिकै रूचि राख्ने लेखक नेपाल सांस्कृतिक संघ बाजुराका सभापति हुन्। ग्रामीण विकास आरडीमा स्नातकोत्तर गरेर अहिले राजनीतिशास्त्र र कानून विषय अध्ययन गरिरहेका हर्क खडायतको उपन्यास बारे कृष्ण धरावासी लेख्नुहुन्छ, जनयुद्ध र त्यसको परिणामलाई नजिकबाट लेखेकाहरू आज आम रूपमै निराश छन्। प्रस्तुत उपन्यासले यो युद्धको सुन्दर विश्लेषण गरेको छ, तर त्यही लडाईँको उपसंहारतिर देखा परेको विसर्जनवादी स्थिति र स्वार्थी नेतृत्वबाट हुन गएका धोकाहरूको समेत राम्रो चित्रण भएको छ भनेर यसमा आफ्नो मन्तव्य राख्नुभएको छ पुस्तकमा। आज हामी यही पुस्तक देशले हारेको युद्धको तेस्रो श्रृङ्खला वाचन अब सुन्छौं। घर पुग्दासम्म बाटोमा भेटिएका छरछिमेकी प्राय खुसी नै देखिन्थे। आमा पनि खुसी हुनुहोला भन्ने ठालेको थिएँ, तर आमालाई खुसी देखिनँ कि आमालाई शान्ति आएको थाहा छैन। आमाले धेरै कुरा बुझ्नुहुन्छ, यो समाजकी एउटा शिक्षित नारी हुन् मेरी आमा। उहाँसँग देशको राजनीति बुझ्ने योग्यता र क्षमता छ। शान्ति कायम भए पनि बुबा र बहिनी नफर्कने गरी हिँडेका छन्। भाइ फर्कला भन्ने पनि कुनै आशा छैन। यो कुराले पनि उहाँलाई चिन्तित बनाएको छ। युद्ध लडेर घर फर्केको राति सिर्जनाको धेरै याद आयो। उदय पनि के गर्दै होला, सायद ती साथीहरू कोही घाइते छैनन्, सबैजना परिवारसँगै बसेर रमाइरहेका होलान्। बरु सिर्जना चाहिँ दाईलाई सम्झिदिए होलिन्। बिहानै गाई हम्माएको आवाजले मेरो निद्रा खुल्यो। आमाले मूल ढोका पोतिसक्नु भएको थियो। म उठ्दा सुमीको निद्रा खुलेको थिएन। मलाई खाना पकाउने जिम्मा दिँदै आमा मेलातिर लाग्नुभयो। काठमाडौँ बस्दा आफै खाना पकाउँथे, भाँडा माझ्न साह्रै अल्छी लाग्थ्यो। कापी र किताब मेरा रात दिनका साथी हुन्थे। समयले घुमाउँदै लैजाँदा युद्धको बन्दुकसँग सामेल भएँ। कुटो, कोदाली र हँसिया समाउने अवसर यी हातलाई कहिल्यै मिलेन। युद्धका पाटा केलाउँदै जाँदा म शून्यमा झर्दछु। आशा र चाहना सेलाउँदा म खोक्रो मान्छे बाँकी रहन्छु। हुन त आधी द्वन्द्वसम्म काठमाडौँमा सुखद विद्यार्थी जीवन बिताइरहेको थिएँ। त्यो समय मेरा लागि सुखद भविष्यको एउटा अवसर थियो। त्यहाँभित्र मेरो भावी जीवनको सुखद संसार कोरिँदै थियो। आज आफ्नो व्यक्तिगत भविष्यबाट म नितान्त अलग छु। शैक्षिक र शारीरिक रूपमा अपाङ्ग भएर हिँड्नु समाजका लागि साह्रै बोझ हो, तर हाम्रो तपस्याबाट प्राप्त उज्यालोले भावी पिँढीलाई उज्यालो दिनेछ भन्ने ठूलो आशा जागेको छ। सुमीको सहयोगी पनि आज पनि उस्तै देखिन्छ। पटक पटक आमालाई सम्झाउँछिन्। उनीसँगको भेटपछि सीताको सम्झनाबाट हुने पीडा र दिगदारीबाट आमा मुक्त हुनुभएको छ। आमाको आँट, साहस र धैर्यता देखेर सुमी पनि अत्यन्त प्रभावित भएकी छिन्। सुमी दैलेखको एउटा दलित बस्तीमा जन्मिएकी हुन्। गाउँमा गैरदलित भन्दा दलितको संख्या बढी भए पनि सामाजिक विभेदका कारण गैरदलितकै बाहुल्यतामा अल्झनु पर्थ्यो अरे। गाउँघरमा व्याप्त दलित र गैरदलित बीचको असमानताले उनलाई साह्रै सताउँथ्यो अरे। गाउँघरमा जनसत्ता गठन भइसकेपछि भने प्राय विभेद कम हुँदै गइरहेका छन्। उनी भन्थिन्, यस्तै पीडाको आक्रान्तमा डुबेका नेपालीहरू नै युद्धमा सामेल भएका थिए, जो यहाँको संस्कार अनि सामाजिक विभेद भत्काउन चाहन्थे। समान संस्कारयुक्त नेपालको सिर्जना गर्नमा जुटेका थिए। खाना पाक्दासम्म पनि आमा मेलाबाट फर्कनु भएको थिएन। छरछिमेक र साथीभाइ भेट्न म गाउँमा छिरेँ। प्रायः छिमेकीहरू घरमा पुगेका थिएनन्। द्वन्द्वको बेला कहीँ नगई घरमै दिन बिताएका छिमेकीहरूको झन् आफ्नै पीडा रहेछ। आजको धरातललाई सही ढङ्गको मूल्याङ्कन गर्दा सबैका अगाडि ठूलो चुनौतीको पहाड खडा भएको छ, जसको मूल्याङ्कन इतिहासले गर्ने गरी आज सम्पूर्ण दल र दलका नेताहरूको लागि परीक्षणको बिउ छरिएको छ। राष्ट्रको भविष्य जोडिएको विषयमा कसैले यसलाई उपभोग्य साधनका रूपमा बुझ्नु हुँदैन। हामीले राष्ट्रता बचाउने र राष्ट्र बनाउने अभियानमा लाग्नुपर्छ। साथीहरूसँग यो विषयमा ठूलो बहस हुन्छ। जनताले सोचे जति नेपाल नयाँ हुन नसक्ने उनीहरू बताउँछन्। गाउँघरमा दिन काट्ने कुनै साधनहरू पाइँदैनन्। अभावै अभावमा बाँच्नुपर्छ। सहर बजारको झैँ रात दिन यहाँ सडक गल्ली र चोकहरू उज्याला हुँदैनन्। सूर्य डाँडामा अस्ताएपछि सम्पूर्ण गाउँबस्ती अँध्यारोमा निताउँछन्। एक दिउँसो मास्टरनी बाउजूले घरमै बोलाउनु भयो। शनिबारको दिन दाई पनि दाउरा लिन जङ्गल जानुभएको रहेछ। सुमीको विषयमा कुरा उठाउँदै उहाँले भन्नुभयो, बरु टिका लगाई बहिनी माने पनि पानी नचल्ने जातकीलाई घरभित्र पसाउनु थिएन। घर छिमेकी यही कुरा गरिरहेका छन्। अहिले भन्छन् बाहुनको त अब जातै गयो। हाम्रो अशिक्षित समाजमा यतिको कुरा हुनु कुनै नौलो घटना होइन। यो समाजले यति नै जानेको छ भने यस्ता कुरामा हामीले तातिहाल्नु पनि हुँदैन। मैले भने हेर्नुहोस्, बाहुन भएर कतिसम्म मन्त्र जप्दै बस्ने? यतिले हाम्रो मात्रै प्रगति हुन सक्दैन। अहिले दुनियाँ नयाँ ढङ्गले अगाडि बढिरहेको छ। हामी यिनै रूढिवादीमा अल्झेर पछाडि परेका हौँ। नयाँ कुरा सकारात्मक छन् भने ग्रहण गर्न सक्नुपर्छ, अनि पुराना चालचलन सामाजिक समरोत्तिका लागि बाधक भए त्याग्न सक्नुपर्छ। बाउजू, जातले कोही सानो ठुलो हुँदैन, व्यवहार र कार्यले सानो ठुलो हुन्छ। फेरि अहिले जातीय भेदभावको कुरा संविधानले पनि गर्न दिँदैन। बाउजूको सोचमा परिवर्तन आयो। मैले भने हाम्रो समाजले अहिले नै यस्ता कुरा पचाउन सक्दैन। पछाडि यत्तिको दुःखे छोपक्नु पनि ठिकै हो। समाज जबसम्म पूर्ण शिक्षित हुँदैन त्यो बेलासम्म यस्ता कुरीति रहिरहन्छन्। बाउजू र म बीच यस विषयमा धेरै कुराकानी भए। अन्तिममा उहाँले पनि हाम्रो सम्बन्धलाई स्वागत गर्नुभयो। सुमी जनमुक्ति सेनाको शिविरमा जाने भएन, तर मेरा भने सबै बाटा बन्द भए। घाइते खुट्टाले गर्दा गोली अझै बिजाइरहेको छ। घर कुर्नुभन्दा अरू कुनै विकल्प मसित छैन। घाउ पाकिरहेको छ, भित्रभित्र दुखिरहेको छ। यो पीडा कसैलाई थाहा छैन, कसैलाई सुनाउनुको अर्थ पनि म देख्दिनँ। आमालाई समेत यो पीडा मैले लुकाइरहेको छु। सुमीले आमासँगै मिलेर खेतबारीको काम सिध्याइदिइन्। उनको जाँगर अझै सेलाएको छैन। पीडा बाहेक युद्धमा उनको अङ्गभङ्ग हुने कुनै चोट लागेन। सुमी जनमुक्ति सेनाको शिविरमा गइसकेपछि द्वन्द्व पीडित नै मेरा साथी भए। उहाँहरूको पीडा सुन्दा र आँसु हेर्दा जनताले हारेको महसुस हुन थाल्यो। हरि काकाकी छोरी बिहानै ओछ्यानमै आई बोलाउन जम्बूबाट काकाले चिठी पठाउनु भएको रहेछ। एकचोटि चिठी पढिदिनु पर्ने रे, यति भन्दै ऊ हिँडी। मुख धोएर हरि काकाको घर गएँ। सबैजना मलाई कुरेर बसेका थिए। शङ्करकी बजै मूल ढोकामै बस्नुभएको थियो। म गएर पिर्कामा बसेँ। काकीले टाढैबाट मेरो पोल्टामा चिठी फाल्नुभयो। कसले ल्यायो? समाउँदै मैले भने, यतालाई थाहा छैन, हिजो साँझ खोला गरी बिरु आयो नि। शङ्करकी बजै बोलिन्, अरू को को आए? उसँगै मदन र नन्दलाल पनि आए, अनि राजीव, भरत र सावित्रीकी बहिनी दुई चार दिनमा पुग्दैछन् रे, काकीले भन्नुभयो। चिठी खोल्दै थिएँ। सावित्रीकी आमा र राजीवकी घरकी बजै पनि टुप्लुक्का पुग्नुभयो परदेशीको खबर सुन्नलाई। लौलो बिस्तारै पढेर सुना, सावित्रीकी आमा बोलिन्। प्यारी श्रीमती शुभ आशीर्वाद, यहाँमा आरामै छु। त्यहाँ तिमी र छोरी समेतलाई आरामको कामना गर्दै भगवान्सँग साँझ बिहान प्रार्थना गर्छु। पत्राचार गर्नको खास काम के हो भने, हामी दुवै बाबु छोरा सुख दुःख गरेर बाँचिरहेका छौँ। एक महिना अगाडि मात्र मेरा सेठको जम्बूमा रहेको स्याउको व्यापार घाटामा जाँदा हामीले पाउने दैनिक मजदुरीमा समस्या उत्पन्न भएको छ। दिनभरि काम गरेर पाएको पैसाले हामीलाई यसै ठाउँमा दिन गुजार्न गाह्रो हुँदा मैले अचेल त्यो काम छोडी गाई भैँसी चराउने र घाँस काट्ने काम गर्दैछु। यो कामबाट ठिक ठिकै गुजारा हुने जस्तो छ। आउँदो महिना घरका लागि केही खर्च पठाइदिउँला। घरमा बस्न र परदेशमा बस्न धेरै फरक हुँदो रहेछ। तिमीहरूले त्यहाँ परदेशमा गएकाहरू युद्धको बेला सुखसँग बसे हुन् भन्ने सोच्यो होला। केही हदसम्म त्यो सोचाइ ठिकै पनि हो, तर दुःखै दुःखको जिन्दगी जिउन धेरै कठिन हुने रहेछ। चल्दा चल्दा फलाम त एक दिन खिएर जान्छ भने मान्छेको शरीर कतिसम्म चल्न सक्छ र बिहानदेखि बेलुकासम्म यो शरीर मेसिन झैँ नरोकेर चलाउँदा साँझसम्म सम्पूर्ण शरीरका पाटपूर्जाहरू आफै ढिला हुन्छन् र पुरै शरीर झन्झन आउँछ। त्यसपछि शरीरमा असह्य पीडा हुन्छ। यहाँ अचेल हामी हुम्ला, जुम्ला र कालीकोटका धेरैजना साथी छौँ। सँगै काम गर्छौँ। यहाँको हावापानी बहुत राम्रो छ। पहाड भए पनि प्रत्येक डाँडा डाँडाहरूमा गाडी मोटर पुगेका छन्। हाम्रा दाजुभाइहरू काम गर्नलाई मनाली, हिमाञ्चल, काश्मीर र कारगिलसम्मै पुगेका छन्। तर दुःख भए पनि स्वच्छ हावापानीमा जिन्दगी चलाउनु पाएका छौँ र शान्तिको सास फेर्नु पाएका छौँ। यहाँ हाम्रो ठाउँ जस्तै पहाडी इलाका छ, तर हत्या, हिंसा र अशान्तिको खेल भने हुँदैन। परदेशतिर सबै ठाउँमा यस्तै दुःख छ, तर दिल्ली, बम्बई र बेङ्गलोरमा बस्नेहरूले भने यस्तो काम गर्दैनन्। यहाँ काम गर्ने धेरै साथीहरूको आफन्तहरू दिल्ली, बम्बई र बेङ्गलोरमा पनि पुगेका रहेछन्। उनीहरूका अनुसार त्यहाँ चाहिँ होटल, बजार र फ्याक्ट्रीतिर चौकीदारी गर्ने र गाडी धुने काम गर्दा रहेछन्। त्यहाँ काम गर्न झनै गाह्रो रहेछ र काम पाउन पनि निकै कठिन। काम पाइहाले पनि कामअनुसारको तलब पाइँदो रहेनछ। महिनाभरि फ्याक्ट्री र होटलमा काम गर्दा तलब 3,000, 3500 भन्दा ज्यादा पाइदो रहेनछ। हामी जस्ताले होटलमा काम पाउने भनेको भाँडा माझ्ने हो, अनि रातभरि ननिदाई चौकीदारी गर्नेको तलब पनि त्यति नै हुने रहेछ। महिनाभरि गाडी धोएको 200-300 मात्रै पाइँदो रहेछ। उसैमा गोर्खाले आफ्नै ड्युटीमा चोरी गरेर भाग्दा रहेछन्। अघिल्लो महिना मात्रै दिल्लीमा हाम्रा सुरेन्द्रका बुबाको ड्युटीमा खै कुन नेपालीले सुनको दोकान फुटाल्दा पुलिसले सुरेन्द्रका बुबालाई पिटेछन्। आजभोलि उहाँ जेलमा दिन बिताइरहनु भएको छ अरे। देशमा शान्ति कायम भएर सबै घर फर्किसके भन्ने तिम्रो पहिलेको चिठी पढे, त्यो कुरा सुन्दा छोरालाई घरमा पठाउने सोच बनाएको थिएँ, तर धेरैजनाको मुखबाट अर्कै कुरा सुन्दैछु। शान्ति त कायम भयो अरे, तर गाउँघरमा अझै कुटाकुट र मारामार रोकेको छैन। जताततै लुटपाट, हत्या, हिंसा, चोरी, डकैती र अपहरणका घटनाहरू घटिरहेकाले मानिसले सुखको सास फेर्न पाएका छैनन् रे। त्यसरी छोरालाई घरमा पठाउन सकिन। हामी त्यहाँको हत्या, हिंसा, लुटपाट, चोरी, डकैती र अपहरण जस्ता क्रियाकलाप बन्द नभएसम्म र स्थायी शान्ति नआएसम्म घर नफर्कने विचारमा छौँ। हामीसँग भएका सबै परदेशी दाजुभाइको भनाइ यस्तै छ, तिमीहरूलाई कहिलेकाहीँ फाटा मैला भए पनि आङ ढाक्ने लुका र दुई छाक टार्ने जोहो मिलाउन अलिअलि भए पनि पैसा पठाइदिउँला। निर्धक्क भएर जीवन बिताउनु, हाम्रो चिन्ता नलिनु। सक्छौ भने छोरीलाई स्कुल पठाउनु र अलिअलि भए पनि लेख्ने र पढ्ने बनाउनु। गाउँघरका सबैलाई सम्झना भनिदिनु। कोही आउने मान्छे भेटेमा चिठी पठाउँदै गर्नु, कलम बन्द। उही हरिकृष्ण जोशी, जम्बु। मैले चिठी पढ्ने बेला राजीवकी घरकी बजैले टाउको हल्लाएर मौन प्रतिक्रिया दिइरहनु भएको थियो भने सावित्रीकी आमाले अँको स्वर धेरैचोटि दोहोऱ्याउनु भयो। काकीले मलाई मिठाई दिनुभयो, तर चिठीमा कोसेली पठाएको बारेमा केही लेखेको थिएन। अरू के कोसेली आयो नि, शङ्करकी बजै बोल्नुभयो। के हुनु नि, ए मिठाई पठाउनु कति गाह्रो भयो अरे, आन्टीले भन्नुभयो। कपडा पठाएन, सावित्रीकी आमाले सोध्नुभयो। अह, धुकाउने केही पठाएन, राजीवकी बजै बोल्नुभयो। त्यसपछि दुई पिडिया बिँडी पठाएको छ, बोल्दै काकीले एक पिडिया बिँडीबाट तिन तिनवटा खेली जाने खाने जातिलाई बाँड्नुभयो। गाउँमा उमङ्गै उमङ्ग, परदेशी पनि घर फर्कँदैछन्, तर कसैका परदेशी भने ढिलो आउने बाछाका पत्र पठाइरहेका छन्। उहाँहरू घर नफर्कनुका आफ्नै बाध्यता छन्। कसैलाई साउले बिदा नदिएको, कसैले परदेश जाँदा लागेको ऋण तिर्न नसकेको र कोही अझै स्थिति राम्रो नभइसकेकोले घर फर्केका छैनन्। सिर्जना काठमाडौँको तातो रोडमा हिँड्दै होलिन्। देशमा आएको शान्तिले उनलाई पनि केही फरक पारेको छैन होला। अहिले बरु भाउजूलाई सम्झाउँदै होलिन्। उनीसँग यही बेला भेट भइदिएको भए दुबईका दुःख मिसाएर सागर बनाउँथ्यौँ। युद्धभरि उनलाई फोन गर्न सकिनँ, अहिले के भनेर उनलाई फोन गरौँ अप्ठ्यारो लागिरहेको छ। आखिर सबैलाई शान्ति चाहिएको रहेछ। शान्ति फर्काउने अभियानमा हिँड्न अत्यन्तै जरुरी लाग्यो। मेरी आमा धरती हुन्, आमाको सपना पूरा गर्न सकेमा मात्रै हामी रहनुको केही अर्थ हुनेछ। मनमा नै शान्ति फर्काउने अभियानमा हिँड्ने निर्णय गरे। हिजो राजीव र भरत पुगे। बाल्यकालका मेरा यी साथीले युद्धको बेला भारतको अल्मोडातिर बसेर दिन बिताएका रहेछन्। साथीहरू राम्रो ज्यान बनाएर फर्के, तर आफूलाई भने युद्धमा देखाएको वीरता त्यतिकै खेर जाला कि भन्ने डर लाग्न थाल्यो। शारीरिक रूपमा अपाङ्ग भएको मेरो जीवन प्रत्येक अवसरबाट टाढिँदै गएको छ। सोध्छु अब खुट्टाको उपचार के होला र। परदेशी दाजुभाइ जस्तै सदरमुकामतिर सुरक्षित हुन बसेका दाजुभाइ पनि फर्किसके। आज फेरि जम्बुबाट सावित्रीकी बहिनी पुगिन्। दुई चारजना भोलि पर्सि नै पुग्दैछन् रे जम्बुबाट। हिजो आज आमाको अनुहारबाट खुसी पनि हराउँदै गएको छ। उहाँलाई चिन्ताको विरामले समाउँदै गएको छ। जतिखेर पनि सन्चो छैन भन्नुहुन्छ। माइलो अझै फर्केन, कहाँ के गर्दैछ भन्ने खबरसम्म छैन। घरमा पनि के नपुगेर नमिले जस्तै शून्य लाग्छ। म प्राय बाहिर बाहिर डुलेको हुन्छु। आमालाई व्याप्त शून्यताको वातावरणमा एक्लै दिन काट्न मुस्किल भइरहेको छ। सायद आमा बिरामी पर्नुको कारण त्यही हुनुपर्छ। मेरो खुट्टाको घाउ झन् बल्झँदै गएको छ। यावत कुराले म सङ्कटतिर धकेलिँदै गएको छु। द्वन्द्वको बेला ज्यादती सहन नसकी हिँडेका विस्थापितहरू अझै आफ्नो थातबास सम्हाल्न घर फर्केका छैनन्। उनीहरूलाई देशमा शान्ति सुरक्षा कायम भएको कुरामा कति विश्वास छैन। अहिले युद्धको कुरा सम्झँदा जनताले जसरी हामीलाई साथ दिएका थिए, आज तिनै जनतामाथि हामीले विश्वासघात गरेको अनुभव भइरहेको छ, अनि धरती आमालाई ठगेको समेत महसुस भइरहेको छ। बिहान गाग्री बोक्दै धारा गए। योगेश र दीपक पनि घर पुगिसकेका रहेछन्। अकस्मात भेट हुँदा हामी आश्चर्यचकित भयौँ। हिजो साँझ घर पुग्दा ढिलो भयो, उनीहरूले एकै स्वरमा जवाफ दिए। कसरी पुग्यो नि, आरामसँग, दीपकले उत्तर दियो। जे होस् बाँचेको भएर भेट भयो, योगेशले यथार्थ जवाफ दियो। मलाई उसले भनेको कुरा ठिकै लाग्यो। हुन पनि मेरी बहिनी आज बाँचेकी भए हाम्रो अवश्य भेट हुने थियो। मेरो बुबा बाँचिरहनु भएको भए हामी अहिले कति रमाइलोसँग भेटघाट गर्थ्यौँ होला। उसको कुराले मेरो असाध्यै मन छोयो। यसको मतलब अब हामी बाँचेकाहरूको मात्र यो देश हुने भयो। मरेकाहरूको निम्ति यो देश र यो दुनियाँ अब रहेन। यो संसार, यो समाज, यी आफन्त, यी इष्टमित्र, यी साथीभाइ अनि यी छरछिमेकी मरिसकेकाहरूको लागि अब कुनै अर्थ राख्दैनन्। तिमीहरू जनयुद्धका बेला दिल्लीमा थियो अरे हो, मैले पुनः सोधेँ। हो हामी दिल्लीमा थियौँ। तिम्रो खोटामा चोट लागेको हो, योगेशले सोध्यो। हो को युद्ध में गोली लगे युद्ध में चाहे तिमी धेरे दुख पाओ सहानुभूति भावन में दीपक ने भन्यो छोड़ा ती कुछ बरू कमाई कति को करें आयो योगेश बोलो अमर जिंदगी रहे समय जी कमा सकद रहे जो लुके भाई जीवन बचाइए यह भाग ठूल कमाई के होता र उनीहरूले परदेशमा पाएका दुःख र पीडा सुनाए धन्दको बेला गाउँ छोडी सुरक्षित ठाउँमा लुकेर बसेका मेरा घर छिमेकी र साथीभाइहरू लगभग घर फर्किसके व्यक्तिगत समस्याले गर्दा केही व्यक्ति नफर्केका भए पनि आउँदो महिनासम्म धेरैजना फर्कने तयारीमा छन् रे प्राय जनताहरूले भने अझै द्वन्द्व अन्त्य भएको विश्वास गरेका छैनन् आकाश उज्यालो थियो कहीं कतई कपास चाहिँ सेता बादल का मसिना धर्सा नीलो आकाश में उड़े धरती हेरिरहेका जस्ता देखिन्थे धेरै पहिलेका मान्छेले गाउँको सिल्का को रुख वरीपरी राम्रो बस्ने चौतारी निर्माण गरेकाले त्यो ठाउँ पारस्परिक भेटघाट बलाकुसारी र आराम गर्न उपयुक्त भएको छ सुशीला र करुणाका बाजे त्यही चौतारीमा बसेर कुरा गरिरहनु भएको थियो म पनि उहाँहरूकै छेउमा गएर बसेँ स्कुलबाट फर्केर मास्टर दाई पनि आएर छेउमै बस्नुभयो उहाँहरूले कुरा बोल्दै मास्टर दाईलाई भन्नुभयो आज त आरामसँग विद्यार्थीको पछि पछि आयो नि यस्तै शान्ति भए त शिक्षकको पेसा आन्दोलनको त हो नि कान्छा आनन्दको त हो नि कान्छा दाईले हाँस्दै जवाफ दिनुभयो दीपक र योगेश आए उताको छेउबाट यी दुईको मित्रता बाल्यकालदेखि के हो सँगै काम गर्दा दिल्लीमा अति रमाइलो हुन्थ्यो अरे उनीहरू पनि हामी बसेकै ठाउँमा आएर रोकिए खाजा खाएर विद्यार्थी चौतारीमा जम्मा हुँदै थिए हाम्रा कुरा सुरु भए द्वन्द्वको विषयमा केही छिनमै राजीव आयो पछि पछि भरत पनि चौतारीमा खेल्ने र कुरा गर्नेहरूको बेलुका एकचोटि घुइँचो नै लाग्ने गर्छ हाम्रो समुदायका जेठा र अनुभवका पाका उहाँ दुईजना मात्रै हुनुहुन्छ अनि गफ गर्नमा पहिलेकै खप्पिस अहिले उहाँहरू आफू धेरै दुःखी भएको बताउनुहुन्छ एउटै बुढाले हातका औँला भाँच्दै द्वन्द्वकालमा हाम्रो गाउँबाट ज्यान गुमाएका विस्थापित भएका र घाइते भएकाहरूको लख काट्नुभयो उहाँहरूले गर्नुभएको हिसाबमा घाइते भएका धेरै भेटिए त्यसभन्दा पछि ज्यान गुमाएका अनि विस्थापित पनि त्यही हारहारीमा देखियो कुरा यहाँसम्म पुग्दा सबैका आँखामा आँसु देखिन्थे द्वन्द्वको बेला दुईटै बुढा दोहोरो भिडन्तमा पर्नुभएको यस चौतारीमा खै कसरी बाँच्नुभएछ यो गाउँमा हाहाकार मचिएको थियो युद्धको बेला गाउँमा भएको काटमारले सबैजना आलातीत भएका थिए राम्रो किसिमले एक ठाउँ बसेर कसैले जिन्दगी बिताउन पाएनन् यसपालि हामीले विस्थापित र परदेशीकाहरू को फर्केका छैनन् भन्ने कुराको लेखाजोखा सुरु गर्यो धेरैजसो विस्थापित र परदेशीकाहरूले अझै मूल ढोकाको तालचा खोलेका छैनन् सबैजना लामो समयपछिको भेटघाटबाट औधी खुसी देखिन्थे र यस्तो भेटको अपेक्षा आफूले नगरेको बताउँथे यसपछि म कहिले दिनमा लुकी रुकी रुन्थेँ सम्झाउनेको अगाडि भने बनावटी अनुहारमा सधैँ देखिन्थे आमा झन् चिन्तित र दुब्लाउँदै जानुभएको थियो घरमा हरेक झमेला र कठिनाई ममाथि थपिँदै थिए र पनि जुत्दै गएँ समयसँग आमालाई ज्वरोले नछोडेको धेरै दिन भइसक्यो खाना पकाउनेदेखि बारीसम्मको सबै काम आफै गर्छु धेरै ठाउँ उपचार गराउँदा पनि आमाको ज्वरो निको भएको छैन न त उहाँको रोग नै पत्ता लागेको छ म खाना पकाउँदै थिएँ आमा चुलोको छेउमा आएर बस्नुभयो कस्तो छ उहाँलाई सोधेँ भर्खर औषधि खाएँ उहाँको अनुहार हिजोको भन्दा उज्यालो थियो अब सन्चो भइहाल्छ ताबाको रोटी पकाउँदै मैले भने यसपछि आमाले निकै भावुक भएर एकहोरो भर्नुभयो युद्धले मान्छेलाई दिनसम्म दुःख दियो पार्टीहरूले जसका लागि भनेर लडे आखिर तिनै निमुखका जनताले नै बढी दुःख पाए धेरैजना द्वन्द्वका काली लाग्दा दिन सम्झेर अहिले तर्सिरहेका छन् त्यसवखत गरिबका घरमा आगो बलेन बाबु बुझ्दै जाँदा उसले जसले जसका लागि लड्यो भने पनि यी सबै आदर्श नाराले केवल जनताको आँखामा छारो हाल्ने काम बाहेक अरू केही गरेनन् गरिब गरिब नै छन् भने पीडितको झन् कुरै नगरौँ जनताले रगत बगाएका जुनसुकै युद्ध किन नहुन् सबै कुर्सी प्राप्तिका खेल भए अर्थ नबुझी लडाइँमा लागेर मरेका जनताको के अब सास फर्कन सक्छ अनि बेपत्ता पारेका कुकुर किन उठाउँदैनन् तिम्रो जीवनको त मलाई भरोसै छैन मलाई मेरो मैलो अवश्य चाहिन्छ नत्र म बाँच्न सक्दिनँ बाबु मलाई यही रोग र पीडाले सताइरहेको छ कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकनपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग तनहुँको रेडियो भानुभक्त रेडियो डोहरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गोलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। म एक रोटी खाएर उठेँ। आमाले पनि एक रोटीभन्दा बढी खानु भएन। राति निद्रा नै लागेन मलाई। कुरा मात्र मनमा खेल्न थाले। अब आमाको मन कसरी बुझाउने? हुन पनि बेपत्ता पारेकाहरू कहाँ छन् त? राज्यले यो कुरा किन सुनिरहेको छैन? मेरा प्रत्येक रातहरू सोचेर बित्न थाले। रुँदै बितेका रातहरूको हिसाब पनि मसँगै छ। मनमा खुसीको आधार नै छैन। छरछिमेकी र साथीभाइ मलाई औधी सम्झाउँछन्। पट्यार लाग्दा दिन बिताउन मुस्किल हुन थाल्यो। कतिखेर भाग्यलाई धिक्कार्दै हिँड्न मन लाग्छ। फेरि गहिरिएर सोच्दै जान्छु, यो अपाङ्ग शरीर दिएर कुन भूमिलाई अछुत पारौँ। आमालाई पनि अचेल धेरै समय रोएकै देख्छु। उहाँलाई सम्झाउन म सकिरहेको छैन। उहाँ प्रेमलालकै नाम जपिरहनुहुन्छ। कुनै बेला रुँदै मसित भन्नुहुन्छ, मेरो कुरा तैँले मान्दै मानिनस्। आमा भने कि आमा नै हुन्। छोराका लागि नराम्रो कहिल्यै सोच्दैनन् आमाले। यो एउटा विश्वव्यापी सत्य कुरा हो। घरको यो तहस नहसलाई हेरेर म मुक दर्शक भनेर बस्न सकिनँ। आर्मीको ज्यादती विरुद्ध म युद्ध लड्न हिँडेँ। युद्धमा हिँड्नुभन्दा पढ्नुपर्छ भन्ने सल्लाह थियो मेरो लागि आमाको। अहिले महसुस गर्दा आमाको सोच ठिकै रहेछ। युद्ध लडेर गर्न सकिने केही रहेनछ। आज द्वन्द एक ठाउँमा आएर अड्कियो। मेरो जीवन अर्कै ठाउँमा रुमलिँदैछ। खुट्टाको गोली अझै बिजिरहेको छ। यसको दुखाइ म सबैसँग लुकाइरहेको छु। आमा झनै चिन्ता लिनुहुन्छ। त्यसैले पनि मैले मनभित्रका पीडा सुनाएको छैन। बरु निको भइसक्यो भन्छु। द्वन्द्वको समाप्तिपछि एकपटक उपचारका निम्ति नेपालगञ्जसम्म पुगेँ। डाक्टरले उपचार हुन नसक्ने भन्दै लखनऊ पठाए। आर्थिक कमजोरीका कारण आधा उपचारमै घर फर्केँ। गोली लागेको खुट्टो दुख्न थाल्यो। घरमा कोही नभएको बेला एक बिहान घाउमा बेरेको कपडा बिस्तारै हटाएँ। पुरै खुट्टो पाकेर सुन्निएको थियो। घाउ बिस्तारै निचोरेँ। दुखाइ बढ्दै गयो र पनि छोडिनँ। कालो रङ मिसिएको पिप निस्कँदै गयो। अलि सेलो महसुस गरेँ त्यसपछि। आमा आइपुग्नु भयो। पिप र रगतले भिजेको माटोमा हेर्दै उहाँ धेरै बेर टोलाउनु भयो। अलि पाकेछ, उहाँतिर हेर्दै मैले भने। यसबारे उहाँलाई कहिले बताएको थिइनँ। बरु ठिक भइरहेको कुरा गर्दै आएको थिएँ। निराशाको नजर मतिर लगाउनु भयो। केही बोल्नु भएन। त्यो बिहान खाना पनि खानु भएन आमाले। दिउँसो मास्टर नि बाउजू आउनुभयो। म आफ्नै कोठामा थिएँ। दुई सासूबुहारीका धेरै कुरा भए। मेरा विषयमा आमाले रुँदै दुखेसो बोक्नु भयो। अमरले मलाई आफ्नो पीडा कहिल्यै बताएन। म उसकी आमा हुँ, मलाई किन लुकाउँछ आफ्ना कुरा? उसको दुःखमा मैले सहयोगी हुन सकिनँ भने अरू के नै पो गर्न सक्छु र? म अहिलेसम्म उसैको मुख हेर्दै बसेकी थिएँ। उसैको निम्ति बाँचेकी पनि थिएँ। यो पापी संसारमा अब मैले बाँच्नुको कुनै अर्थ रहेन बुहारी। छोरो नै मलाई आफन्त ठानिरहेको छैन भने मैले कसका लागि किन बाँच्ने? मेरो आँखाभरि आँसुका आहाल जम्मा भए। मलाई सम्झाएर नरो भन्ने कोही थिएन। टुरो रहेछु भन्ने अनुभव भयो। मनमनै जीवनलाई धिक्कारे। आँसुको आहालमा डुबेका आँखालाई खाली गर्न ओढेको कम्बलभित्र लुकी लुकी रोए। बाउजू रुँदै आमालाई सम्झाइरहनु भएको थियो। मनमा अनेक कल्पना उब्जन थाले। जुन उद्देश्यवक युद्ध सुरु भएको थियो त्यसको विपरीत परिणाम जनताले भोगेको भेट्टाए। यो युद्धले मेरा बुबा बहिनी र भाइ कसैलाई राखेन। आफै घाइते हुँदा म भित्रका सबै सम्भावना हराए। आमा हजारौँ पीडामा डुब्नुभयो। मैले युद्धमा हिँडेको पनि कुनै अर्थ भएन आज। मेरी आमा जस्तै तमाम नेपाली आमा आज सहन नसकिने पीडाको अनुभव गरिरहेका छन्। आमा यति बेला भाइ बहिनी र बुबाको कुरा गरिरहनु भएको थियो। बाउजू सम्झाउँदै भन्नुभयो, नरुनुहोस्, सबै नेपालीहरूले भोगेको पीडा हो यो। यस युद्धमा सबैले आफन्त गुमाएका छन्। घाइते र हराइरहेका पनि उत्तिकै छन्। तपाईँ जस्तै तमाम नेपालीले यो युद्ध हारेका छन्। उहाँका कुरा अझै सकेका थिएनन्। कम्बलभित्र कसरी नदेख्ने गरी रुँदा मनमा उकुस मुकुस भएको थियो। जुरुको उठ्यो, ऐना हेरे। आँखाका परेली अगाउन्जेल आँसु पिएर डम्म भएका थिए। कलकलाउँदो धारामा आँसु धुनलाई झारखेततिर लागे। धेरैचोटि अन्जुलीमा पानी भर्दै आँखामा चेपे, तैपनि आँखा पोलिरहेका थिए। एक्लै भएकोले ढुक्कसित धारामा मैले दुःखका आँसु पखाले। त्यहाँबाट घर फर्कनै मन लागेन। केवल शून्यता छाउन थाल्यो घर सम्झँदा। आमाले बौद्धसित भनेका कुरा सम्झन थाले। यो दुनियाँमा माइलो छैन भने म पनि छैन, अहिलेसम्म त खै के सम्झी बाँचेँ, अब त बाँच्न पनि सक्दिनँ होला। देशमा शान्ति भएको कुरा किन गरिन्छ? घाइतेको आलो घाउ कुहिँदा थला परेका छन्। बेपत्ताको खोजी हुने कुनै छाँटकाँट छैन। सबै सत्ताकै लुछा छोडीमा छन्। माइलाको कि त लास छ, यो कि त सास। लास र सासमध्ये एक कुरा पनि पाइनँ भने सबैलाई सराफी म बिदा हुनेछु। आमालाई कसले सम्झाइदेला? आमा नै रहनु भएन भने म कसको मुख हेरेर बाँच्छुला? आमा र मैले धेरै दिनसँगै रोएर पनि बितायौँ। चुलोमा राम्ररी कहिले आगो बलेन। पट्यार लाग्दा दुःखका दिन बित्दै गए। सुमीको त्यत्तिकै याद आउँछ। आजकल ऊ जनमुक्ति सेनाको शिविरमा मार्च पास गर्दै होली। बन्दुक समाउनु र ड्युटी बस्नु उसको नियमित दिनचर्या होला। कहिलेकाहीँ कुरा हुन्छन् हाम्रा, फोनबाट साह्रै दुःखका कुरा उनी सुनाउँछिन्। शिविरमा बसेका साथीको जीवन पनि अस्तव्यस्तै छ अरे। आमा बेला बखत माइलाको नाम जप्दै चिच्याउनुहुन्छ। एक छाक राम्ररी खाएको दिन कहिल्यै छैन। मानसिक आघात र पीडाले उहाँ धेरै दुब्लाइसक्नु भयो। मेरो हातखुट्टाको हालत पनि उस्तै छ। आमाको यो स्थिति मैले खुट्टाको उपचारको निम्ति घर छोड्न सकेको छैन। आफैलाई सोध्न मन लाग्यो, आमा प्रेमलालको नाम जप्दै किन यति चिन्तित हुनुभएको होला? आफूलाई मानसिक आघात पुग्ने गरी सम्झाउनुको के आवश्यकता? आखिर म पनि उहाँकै कोखबाट जन्मेको छोरो हुँ। उहाँ मेरो मुख हेरेर किन बस्नुहुन्न? मेरो अभिभावक भएर किन बाँच्न सक्नुहुन्न? मैले आफैलाई सम्झाएँ कि उहाँको त्यस व्यवहारलाई मैले अन्यथा ठान्नु हुँदैन। आज मेरो स्थानमा प्रेमलाल भएर, म प्रेमलाल जस्तै हराएको भए पनि आमा मेरो लागि यत्तिकै छटपटाउनुहुन्थ्यो। बिहानै आमाको रोदनले मेरो आँखा खुले। आमा यति बिहानै किन रुन थाल्नुभयो? जुरुक्क उठेर आमाको कोठामा गएँ। भाइको फोटो हेर्दै रोइरहनु भएको थियो। उहाँलाई त्यति कमजोर र निराश मैले त्यसअघि कहिले देखेको थिइनँ। उहाँको नजिकै बसी मैले भने, आमा बिहानै यसरी किन रुनुहुन्छ? ठुलो स्वर पार्नुभयो रुवाको रुवाईको। आँखाबाट आँसुका थोपाहरू गाला सिन्चित गराउँदै सिरकमा झरिरहेका थिए। मेरो घाँटीमा अँगालो मार्दै भन्नुभयो, रातभरि माइलाको सपना देखेँ। ऊ ब्यारेकमा जिउँदैछु, आउने बाटो भेट्ट आएको छैन भन्थ्यो। पिटिरहेका छन् रे उसलाई। आफ्नो पक्षमा बोल्ने कोही पनि छैनन् भन्दै ऊ रोइरहेको थियो। दाजु पनि लिन आउनु भएन ऊ भन्दै थियो। चिन्ता नगर्नुहोस् आमा, पाइला म अवश्य ल्याउँछु। ब्यारेकभन्दा बङ्करभित्रै लुकाएको भए पनि ल्याउँछु। तपाईँ भनिदिनुहोस् र मन बलियो पारिदिनुहोस्, आमालाई सम्झाउँदै मैले भने। आमाको रोदन थामिएपछि बिस्तारै उहाँले भन्नुभयो, अमर तिमीसँग मैले मनभित्रको पीडा अहिलेसम्म पोखिनँ। हुन त तिमीभित्र पनि मेरो जस्तै आफ्नो मन छ। तिम्रो मनभित्र आफ्नै दुःखै छ होला र त्यो कसैलाई सुनाउनुको आवश्यकता देख्दैनौ होला। मलाई पनि त्यस्तै लाग्छ। तिमीसँग सुनाएर पनि आखिर के हुने हो र? त्यसैले तिमीलाई मैले यस्ता कुरा कहिल्यै भनिनँ। आजभोलि यी दुःखेचाहरू मनभित्रै उम्लन थाले। अब कुनै दिन शिशिरकालमा रुखका पात झरे झैँ आफै झर्ने हुन् कि भन्ने चिन्तामा म जलिरहेको छु। बाबु, सारा देशभरि द्वन्द्वको अन्त्य भयो भन्दै शान्तिको बिगुल फुकिँदैछ। विस्थापित भएका र परदेशीका सबै घर फर्किसके। द्वन्द्वमा मरेकाहरूको हिसाब किताब कसैले राख्न सकेका छैनन्। न त घाइतेको उपचार नै हुन सक्यो, अनि बेपत्ता पारिएकाहरूको त कुरै नगरौँ। प्रेमलालको केही खबर नआउँदा म धेरै आत्तिसकेँ। म जस्तै तमाम दिदीबहिनीको चित्त बुझाउने आधार के? सबै आमा बाबुको मन एक स्वरमा यही कुरा व्यक्त गरिरहेको छ। युद्धमा तिनीहरूले गल्ती गरेकोले बेपत्ता बनाइए, तर अहिलेसम्म तिनीहरू किन फर्काइएनन्? सास छ भने सास, नत्र लास त पाउनु पर्यो। आलो जिउ गले पनि सुकेका हाड गल्ने समय त भएको छैन नि। को कहाँ मारिएर तिनका अस्थि पञ्जर कुन माटोमा सुक्दैछन् भन्ने कुरा थाहा पाउनु पर्यो। आमाको भनाइ स्वाभाविक थियो, तर यो दुखेचो म कसलाई सुनाऊ? मेरो पीडा आजभोलि कसले सुनिदिन्छ? मसँग युद्ध लडेकाहरू अहिले सत्तामा छन्, तर कसैको घाउमा मलम लगाउन सकेनन्। आखिर सबैलाई कुर्सी भए पुग्ने रहेछ। मेरो जनयुद्धको लगानी कसैका लागि सार्थक बन्न सकेन। जनता नयाँ नेपालको पर्खाइमा छन्, तर गरिबका घरमा आगो बल्छ कि बल्दैन भन्ने कुराको समेत चासो नेताहरूलाई छैन। कष्टे कष्टका दिन साह्रै बोझी लाउने रहेछन्। प्रत्येक क्षण घरमा शून्यता छाएको देख्छु। आजभोलि साह्रै आमा निराश देखिनुहुन्छ, अनि यो समयसँग आफूले हारेको बताउनुहुन्छ। सबै आशा सकिए भन्नुहुन्छ। मसँग पनि त्यति नजिकिन हुन्न, खालि बरबराउनुहुन्छ मात्र। कुनै दिन मध्यरातमा बिउजाउँदै भाइको खोजीमा हिँड भन्नुहुन्छ। सम्झाउन साथीहरू घरमै आउँछन्, तर कसैको बोलीले मन शान्त भएको छैन। जीवनका प्रत्येक पाटा केलाउँछु, कतिखेर सृजनाले दिने मायामा हराउँछु, सँगसँगै उसको सुखद भविष्यको प्रार्थना गर्न पुग्छु। यस्तै कलेजका अन्य साथीहरूलाई समेत सम्झिन्छु। के गरिरहेका होलान् साथीहरू? पढाइ सिध्याए होलान्? युद्धका बेला सहर बजारमा बसेकाहरूले त्यति दुःख पाएनन् होला। प्रेमलालको सम्झनाले आमा शिथिल हुनुभएको छ। समय समयमा बरबराउनुको साथै मानसिक समस्या समेत देखिएको छ। मैले प्रेमलाललाई बिर्सन सक्ने भए मेरो मानसिक रोग ठिक भइहाल्थ्यो। कुनै हालतमा पनि बिर्सन सक्दिनँ म उसलाई, आमा भन्नुहुन्छ। आमाले हिजो रोएरै रात बिताउनु भयो। घरको यो स्तब्धता र रुवावासीले जाँगर जति सेलाउँदै जान थाल्यो। बिहान भात पस्काउँदै आमाले भन्नुभयो, साँझलाई दाउरा छैनन्, दाउराका लागि बलवान दाईका छोरालाई जङ्गल पठाए। पिपल तोला रौसे काजीका छोराको बिहे थियो। जसरी पनि भोज खान आइहाल्नु भन्ने खबर मलाई पठाएको थियो। पिपल तोलातिर लागे। बुबासँग असाध्यै कुरा मिल्थे काजी बुढाका। आजकल पनि आइरहन्छन् हाम्रो घरमा। काजी बुढाले छोराको बिहे धुमधामसँग मनाए। न्यौताहरू पनि उत्ति नै थिए। गाउँघरको बिहे धेरैपछि हेर्ने अवसर जुर्यो। बिहेको भोज खाएर नरिसाउसँगै घर फर्के। बाउजूलाई बिहानै माइती घर जाँदा देखेको थिएँ। थालीमा माइतको अर्नी ल्याउँदै आउनुभयो। सूर्यको मधुरो किरण आँगनमा परेको थियो। आमा कता जानुभयो होला बाउजूलाई सुनाउँदै मैले भने। बाउजूले कुनै उत्तर फर्काउनु भएको थिएन। गएर आफू सुत्ने कोठाको ढोका उगारे। आमा खटियामा नराम्रोसँग पल्टिनु भएको थियो। बाउजूलाई बोलाएर भित्र छिरे। मुखबाट फिँच फाल्नुभएको थियो आमाले। उहाँलाई उल्टै पल्टाइ गऱ्यौँ बाउजू र मैले। आमाले मर्ने बेला रङ्गाएको कागज भेट्यौँ। आमाको सास उडिसकेको रहेछ। बाउजू आमाको मृत शरीरमा टाँसिँदै रुन थाल्नुभयो। मनमा दुखेसा लेखेर छोड्नु भएको कागज उफार्दै हेरे। प्यारो छोरा, जीवनको गोरेटोलाई छाम्ने क्रममा भोगेका पीडाहरू तिमीलाई नसुनाउला भन्दा भन्दै पनि यो अन्तिम समयसम्म मनभित्रै काउकुती गर्न थाले। सबै कुरा मुखले नै सुनाउन सम्भव थिएन। थोरै भए पनि अर्थी स्वरूप आफूले जीवन भोगाइमा साँचेका अनुभवहरू तिमीलाई लेखेरै भए पनि छोडेर जाउँ भन्ने लाग्यो। भन्दछन् आज लालध्वज र विश्वासको पल्टनले बन्दुक बिसाइसक्यो अनि सबैको मुखमा नयाँ नेपाल परिकल्पनाको आकर्षक स्वर गुन्जायमान छ। त्यसो हुँदाहुँदै पनि बेपत्ता पारिकाको जीवन र खोसीको सम्पत्ति फिर्ता भएको छैन। आज कोकृतीयकी आमा, विधवा भएकी चेली र टुरा भएका बालबच्चा कसैले पनि सुखको सास फेर्न पाएका छैनन्। घाइते भएका दाजुभाइहरू कसैको उपचार हुन सकेको छैन अनि ज्यान गुमाएका सहितको पनि उचित सम्मान हुन सकेको छैन। गणतन्त्रको नाममा मन परितन्त्रको बोलबाला चलिरहेको छ। शान्ति आयो भन्छन् तर दिनैपछि सडक गल्ली र चोकमा टायर बाल्न छोड्दैन। बन्द हडताल, लुटपाट र अपहरण जताततै मौलाउँदै गइरहेको छ। राजनीतिका नाममा सबैबाट गैर जिम्मेवारी काम भइरहेका छन्। नेताहरूले जनताका लागि दुवाली बाँधिरहेका छन्। हामी बीचको अन्तर्द्वन्द कलह र जयजगाडबाट हाम्रो राष्ट्रियता नै घुम्न लागेको खतरा देखिन्छ। सशस्त्र द्वन्द्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले धेरै बालबालिका र युवा युवतीको हत्या भएको थियो भने कैयौँ घाइते भएका थिए। हजारौँ बालबालिका, युवा युवती र बुढाबुढीहरू आफन्त गुमाउँदाको क्षण सम्झी अझै मानसिक सन्त्रासमा बाँचिरहेका छन्। नेपालमा भइरहेका विगतदेखि वर्तमानसम्मका घोषित र अघोषित युद्धमा बाँच्नेहरूका दिन त फर्केलान् तर अनाहकमै मरेका निर्दोष नेपालीहरूको जीवज्यानको मूल्य, वृद्धविद्धाको सहारा, टुरा टुरीको भाग्य र युवा युवतीको खुसी कसले फर्काउन सक्छ? दस वर्ष द्वन्द्व समाप्त भई शान्ति स्थापना हुँदा 14,000 व्यक्तिले ज्यान गुमाएको मुलुक बस्न सक्छ कि भन्ने आश सबैलाई जागेको थियो। म जस्ता धेरै दिदीबहिनी र दाजुभाइहरूले यो आश बालुवामा पानी हराए जस्तै भयो। द्वन्द्वकालमा मरेका र बेपत्ता बनाइएका आफन्तहरूले आफ्नो मन कसरी सम्हालिरहेका होलान् भन्ने विषयलाई कसैलाई चिन्ता छैन। आज द्वन्द्वको अन्त्य नभई शान्ति स्थापना भएको धेरै वर्ष भइसक्यो तर बेपत्ता पारिएकाहरूको खोजी खबरी कसैले गरेनन्। 2060 फागुन 30 गते आफ्नै घरबाट माओवादी अपहरणमा परेका बर्दिया कालिकाका दिलबहादुर खड्का पनि अहिलेसम्म फर्केका छैनन् रे। उनको छोरो अहिले आफ्नै आमालाई बन्दुक किनिदिनुहोस्, बदला लिन्छु भन्छ रे। यस्तै बदला लिन्छु भन्ने अपहरणमा परेकाहरूका धेरै आफन्तहरू छन्। प्रेमलालको बाटो हेर्दा हेर्दै कैयौँ रातहरू एकहोरो हेराइमा बिताएँ। बेलबहादुर श्रेष्ठ जस्तै आफ्नो छोराको लास नपाउँदा कुशको लास बनाई दाह संस्कार गर्नेहरू धेरै छन्। सास र लास नपाए पनि यो कारणले यो बेला यो ठाउँमा मारियो भन्ने कुरा त थाहा पाउनु पर्थ्यो। रगतको कणकणमा गोलीका छर्रा चाँच्दै जनयुद्धमा लडेका जनमुक्ति सेनाका केही लडाकुहरू पनि अयोग्यताको कित्तामा पर्दै शिविरबाट घर फर्किसके। तर मेरो माइलो भने अझै कुन गणको बङ्करभित्र सङ्घर्ष गरिरहेको छ बुझ्नै सकिनँ। द्वन्द्वको पीडामा छटपटाएका छन् सबैले, हारेका छन्। कुनै राजनीतिक दल र दलका नेताले हारेर पनि जितेकै स्वाङ गर्लान् तर नेपाली जनताले साँच्चै नै सुनौलो भविष्य हारेका छन्। जीवनमा घटित कैयौँ घटनाहरू तार्दा तार्दा बगरको माझीको झैँ सम्पूर्ण जीवनको आशा बालुवामै निसासिए। मेरो फिक्का जीवनमा रङ भर्ने राजनीति सकिएको महसुस गरे। मेरा दुःखका कथा बढ्दै गए। मनको डायरीमा रङ्गिँदा रङ्गिँदै दिमाग नै भारी भएको अनुभव हुन थाल्यो। मेरा सबै आशाका सुदूरवर्ती किरण पनि लुप्त हुँदै गए। मनभित्र सल्केको चिन्ताको आगो दन्कदै जाँदा जीवनका सम्पूर्ण कहानी जलेर नष्ट भए। मनमा साँचेका आशाहरू सकिँदै जाँदा हारको सङ्कट बिहोर्ने सामर्थ्य मैले जुटाउन सकिनँ। बाबु, देशले हारेको युद्ध यो चेतन मनभन्दा अचेतन मनले हेर्नु बेस ठाने। मैले यो बर्बादी समयसित बाँच्नुको कुनै तुक देखिनँ। कालीकोटको कोटबाडामा नेपाली सेनाको हवाई हमलामा गैरी गाउँ धादिङका रामकुमार श्रेष्ठको मृत्यु हुँदा घरमा उनकी आमा लक्ष्मीदेवीले जीवनदेखि हार खाँदै छोराको वियोगमा विष सेवन गरी आत्महत्या गरेकी थिइन्। अमर, आफैले आफैलाई निहाल्दा म लक्ष्मीदेवीभन्दा कुनै पनि किसिमको पीडामा फरक छैन। बरु उनको भन्दा बढी आफन्त गुमाउनेहरूमा छु जस्तो लाग्यो। उनी त बाँचेनन् भने मैले बाँचेर के काम भनी ठाने। उनकै सिको गर्दै म पनि विष सेवन गरी तिमीबाट टाढा हुँदैछु। तिमीले जीवनदेखि हार नखानु, जीवन धेरै छोटो छ, तिमीले गर्नुपर्ने काम धेरै छन्। सतीले श्रापेको यस माटोमा राम्रा कुरा केही उब्जन नसक्ने रहेछ बाबु। आज त्यही श्रापलाई उल्टाउँदै यो देश बिगार्ने भ्रष्टाचारी घुसखोर तथा पक्षपातीलाई यस देशमा भाग्न लागोस्। देशको राष्ट्रियता र नेपाली जनताको भलो चिताउँदै काम गर्नेले मात्र सफलता पाउन् भन्दै म बिदा हुन्छु। उही आमा बिस्ना। आमाको काजकिर्य गरेर मैले काठमाडौँ हिँड्ने तयारी गरेँ। यो बेला छरछिमेकले ठूलो सहयोग गरे मलाई। त्यसैले त मान्छेको लागि समाज नभई नहुने कुरा हो भन्ने मान्यता चलेको होला। यसै बेला सुमी पनि आएकी थिए। समयको अभावका कारण ऊ धेरै दिन बस्न सकिनँ। शङ्करको खडेरीमा सुकेको मेरो जीवन आज बेसहारा बनेको छ। परिवारका सम्पूर्ण सदस्य एक एक गरी हराउँदै जाँदा मेरो सहाराका लागि बाँचेकी मेरी आमा पनि आज मसँग रहनु भएन। म अहिले गति शून्य बन्दा कुहिरोको काग चाहिँ स्वार्थी दुनियाँमा रुमालिरहेको छु। समुदायभित्र परिवार शून्य भनेको म चिन्ताको आगोमा पोलिँदै गएको छु। पीडाविहीन व्यक्ति त सायद आज नेपाली धरतीमा कोही छैन। बरु अरूको पीडा र दुःखसँग मेरो दुःखको तालमेल नमिल्न सक्छ। फरक यति मात्रै हो, दुःख पीडा र समस्या भन्ने कुरा मेरो जीवनका अभिन्न अङ्ग भइसके। त्यस्तो कुनै पीडा नपाएको क्षण जीवनबाट म के छुटे जस्तो अनुभव गर्छु। उपचारका लागि धेरै पटक काठमाडौँ जाने प्रयास गरेको थिएँ, तर आमाको मानसिक असन्तुलनको अवस्थालाई त्यत्तिकै छोडेर घरबाट निस्कन सकिनँ। दशा लागेको बेला दुःखमाथि दुःख नै थपिने रहेछ। छरछिमेकले दिने अगाध मायामा हराउँदा भने कुनै बेला गाउँभित्रै सुखद संसार भेटाउँथेँ। बिहानको झुल्के घाम पिँढीमा पर्दा मनभित्रका पीडा छर्लङ्गै भएको महसुस हुन्थ्यो। बिहानै मैले काठमाडौँको साइत सार्ने तयारी गरेको थिएँ। मास्टरनी बाउजूले मूल ढोका ढकढकाउँदै बिउजाउनु भयो। कहिले गाई बिहानै कराउँथ्यो हम्मा गर्दै। नरिसाउसँग हिजो मन पोलिँदै बिक्री गरे। सबै छरछिमेकीलाई भेटेको थिएँ हिजै बेलुका। मेरो सुखद जीवनको कामना पुकारेका थिए उनीहरूले। दाई पनि आइपुग्नु भयो। पिठीमा झोला राख्दै यात्राको थालनी गरे। लाग्थ्यो आज घर पनि काँपिरहेको छ र आँसु नझारेरै रोइरहेको छ। बिर्जे खोल्छो काटेर पारी पुगेपछि पुनः एकपल्ट घरतिर फर्केर हेरेँ। भित मरुन्जेल हेर्न नपाउँदै मास्टर दाईले हिँड हिँड भन्नुभयो। पिपल बोर्डको घुम्तीमा पुगेर हामी केही समय रोकियौँ हुने खानेहरूले बस्ने ठाउँमा। बाबु होसियार भई जिन्दगी चलाउनु, बाउजूले आँसु झार्दै भन्नुभयो। धेरैचोटि मैले आँखाभित्रै आँसु लुकाउने कोसिस गरेँ, तैपनि परेला आँसुको बाँध बन्न सकेन। दाईले पुनः सबै कुरा दोहोऱ्याउँदै सम्झाउनु भयो। विदाईका हात हल्लाउँदै म अगाडि बढेँ। पिपल बोर्डको घुम्तीबाट बाउजूले सेतो रुमालले फट्काएको टाढा पुगुन्जेल देखिरहेको थिए। आमाले यो समयको केही भरोसा छैन भनेको कुरा आज मलाई वास्तविक लागिरहेको छ। मेरी आमाले मर्नु अघि मलाई लेखेर छोड्नुभएका भावना रङ्गाएको कागज मेरो खल्तीमै छ। त्यो कागज पटक पटक हेर्न मन लाग्छ। अपाङ्ग खुट्टाले सारेको यो साइत जुवाको दाउ जस्तै भन्न सक्छ। हारेरै भए पनि सुनौलो आशा साँचेर अघि बढेको छु। जुम्लाबाट आउनेको पर्खाइमा थिएँ। काठमाडौँ जाने बसहरू नेपालगञ्जमा, त्यही बसमा म काठमाडौँ हिँडेँ। बिहान त्रिशुली नदीको चिरेटोली मन स्थिर बनायो। झ्याल खोलेर बाहिर हेरेँ। आफ्नो यात्रामा अनवरत बगिरहेको थियो त्रिशुली। मेरो यात्रा चाहिँ उसको हिँडाइमा पनि कुनै आशाका ज्वारबाट मैले देखिनँ। बसमा सबैले आफ्नो आफन्तसँग गरेको कुराकानी सुन्दा मेरो आँखा त्यत्तिकै रसाउँथे। म सम्झन्थेँ स्वर्गमा मेरा बाबा आमाको स्थिति पनि सायद मेरो जस्तै होला। बस धादिङको नौबिसेबाट थानकोट पुग्न एउटा मोड मात्र बाँकी थियो। मसँग बसेको साथीले कोठामा फोन गरेर थानकोट पुग्न लागेको कुरा सुनायो, तर म भने सिर्जनाकै कल्पनामा डुबेको थिएँ। प्रायः धेरैजसो बाटो मैले सिर्जना र उदयलाई सम्झेरै काटेँ। अन्य साथीहरूको कुरा पनि मनमा त्यत्तिकै खेल्थे। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको देशले हारेको युद्धको चौथो श्रृङ्खलाको वाचन हो। यस वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त अर्को साता हर्क खडायतको देशले हारेको युद्धको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।